الرحيم ایک مسئلہ جس کو تقلید کا مسئلہ کہا جاتا ہے اس کے متعلق کچھ اہم ضروری موٹی موٹی باتیں ذہن نشین رکھنی چاہیے کہ یہ تقلید ہے کیا چیز. کیونکہ کچھ گمراہ لوگ تقلید کے سلسلے میں بہت نامناسب اور غلط باتیں لوگوں کے ذہن کے اندر ڈالتے ہیں, اور بعض لوگ تو تقلید کو شرک, کفر, پتہ نہیں کہاں کہاں تک پہنچا دیتے ہیں. اس لیے یہ بھی ایک موضوع مختصر ذہن کے اندر رکھنا چاہیے. پہلی بات یہ ہے کہ تقلید, اجتہاد, قیاس وغیرہ کی ضرورت کیوں پیش آتی ہے, یہ ہے اہم سوال. یعنی عام طور پر انسان سوچتا ہے نا, کتاب اللہ قرآن مجید موجود ہے, حدیث شریف موجود ہے, تو پھر قرآن اور حدیث کے ہوتے ہوئے یہ تقلید کی, اجتہاد کی, قیاس کی کیا ضرورت ہے. اس سلسلے میں ایک بنیادی نقطہ یہ ذہن میں رکھو, مطاع بذات اللہ سبحانہ و تعالی ہے. مطاع بذات یعنی جس کی اطاعت کرنا ضروری ہو, ذات وہ اللہ تعالی کی ہے. حضرت نبی کریم صلی اللہ علیہ وسلم نے اللہ تعالیٰ کے احکام کی تشریح فرمائی, وضاحت فرمائی, اور اللہ تعالیٰ کے حکموں پر عمل کر کے دکھلایا. اسی لیے ہم نبی کریم صلی اللہ علیہ وسلم کی اطاعت کرتے ہیں. اب نتیجہ کیا نکلا؟ اللہ تعالی ہمارے پیدا کرنے والے, اللہ تعالی ہمارے مالک اور خالق, اللہ تعالی کی اور اللہ تعالی کے رسول حضرت محمد صلی اللہ علیہ وسلم کی اطاعت کرنا ہر مسلمان کے لیے فرض ہے. اب دنیا میں جو عام انسان ہے وہ ڈائریکٹ اللہ تعالیٰ سے تعلق کر کے احکام نہیں لے سکتا, اس لیے اللہ تعالیٰ نے اپنے احکام اپنے بندوں تک پہنچانے کے لیے جبرائیل فرشتے کو واسطہ بنا کر, رسول کو واسطہ بنا کر کے انسانوں کو احکام پہنچائے. ہم انسانوں کے پاس احکام کیسے آئے؟ اللہ نے جبرائیل امین کو دیا, جبرائیل امین نے حضرت نبی کریم صلی اللہ علیہ وسلم کو دیا, اور حضرت نبی کریم صلی اللہ علیہ وسلم نے ہم کو پہنچایا, امت کو پہنچایا, انسانوں کو پہنچایا. دوسری بات یہ کہ حضرت نبی کریم صلی اللہ علیہ وسلم سے ڈائریکٹ بلا واسطہ ہم رجوع کر کے علم حاصل نہیں کر سکتے, چونکہ حضور کا زمانہ ہم نے پایا نہیں. اسی لیے اب ہمارے لیے کیا ہو گیا کہ صحابہ کرام رضوان اللہ تعالی علیہ مجمعین جنہوں نے نبی کریم صلی اللہ علیہ وسلم کو دیکھا, حضور سے انہوں نے علم سیکھا, حضور سے انہوں نے شریعت کے احکام سیکھے, وہ ہمارے لیے واسطہ ہے. کہ ہم ان کے ذریعے سے ان کے واسطے سے حضرت نبی کریم صلی اللہ علیہ وسلم کی اطاعت کریں. یہ ہو گیا ایک بنیادی تمہیدی مضمون. اللہ تعالیٰ کی ذات مطاع بالذات ہے, حضرت نبی کریم صلی اللہ علیہ وسلم کی بھی ہم کو اطاعت کرنی ہے, چونکہ حضور نے اللہ کی اطاعت کی اور کر کے دکھلایا. اب اللہ سے ڈائریکٹ ہم کوئی چیز نہیں لے سکتے, اس کے لیے جبرائیل امین فرشتہ واسطہ ہے, اور ان کے واسطے سے پھر نبی کریم صلی اللہ علیہ وسلم کو شریعت ملی, اور حضور کے واسطے سے امت کو ملی, اور صحابہ کرام حضور سے لے کر امت تک پہنچانے میں واسطہ بنے. اب شریعت کے احکام دو قسم کے ہیں سمجھو. نمبر ایک, قطعی الثبوت قطعی الدلالت. قرآن کے احکام, قرآن حدیث کی باتیں دو طرح کی, قطعی الثبوت اور قطعی الدلالت, یعنی جن کی ثابتی بھی بالکل قطعی ہے اور ان کی دلالت بھی بالکل واضح قطعی اور پکی ہے, اس کے اندر کوئی بہام بھی نہیں اور اجمال بھی نہیں, دلائل کے اندر کوئی تعارض بھی نہیں, ایسے قرآن حدیث کے احکام کے اندر ہمیں کسی کی تقلید کرنے کی ضرورت نہیں ہے. یہ خاص نقطہ ذہن میں رکھنے کا, قرآن اور حدیث کے وہ احکام جو قطعی الثبوت اور قطعی الدلالت, اور اس میں اجمال بھی نہیں اور ابہام بھی نہیں اور دلیلوں کے اندر تعارض بھی نہیں, ایسے احکام کے اندر کسی طرح کی تقلید کی ہمیں ضرورت نہیں, کسی امام کی تقلید کی ضرورت نہیں, ڈائریکٹ قرآن اور حدیث کے ان احکام پر عمل کیا جائے گا. اس کی مثال لے لو, زینا کا حرام ہونا. اب یہ ایسی چیز ہے قطعی الثبوت قطعی الدلالت, لا تقربوا الزنا, صاف صاف بات ہے, کوئی اجمال بھی نہیں, کوئی بہام بھی نہیں, کوئی دلیل میں تعارض بھی نہیں. نمبر دو, پانچ وقت کی نماز, روزہ, زکوٰۃ, حج, محرم عورتوں سے نکاح کا جائز نہ ہونا, حرمت علیکم امہاتکم الی آخرہ الآیہ, اس طرح کے جتنے بھی مسائل ہیں اس میں نہ اجتہاد ہے نہ اس طرح کے مسائل کے اندر کوئی کسی کی تقلید کرنی ہے. سمجھ میں آ گئی بات اچھی طریقے سے؟ اب دوسری ایک بات سمجھو, قرآن اور سنت کے بہت سارے احکام ایسے ہیں کہ جس کے اندر ابہام ہے یا اجمال ہے, قرآن اور سنت کے بہت سارے احکام ایسے ہیں جس میں ابہام ہے یا اجمال ہے, یا یہ کہ دلیلوں کے اندر تعارض ہے, دلائل کے اندر کیا ہے, ظاہری تعارض ہے, تو ایسے موقع کے اوپر ہمیں حل کرنا پڑے گا کہ اجمال کی وضاحت کیا, ابہام کی وضاحت کیا, دلیلوں میں تعارض ہے تو اس میں تطبیق کیسے دیوے. بس ایسی جگہوں کے اوپر جا کر کے ہمیں اماموں کی تقلید کرنی پڑتی ہے. تو تقلید کہاں کرنی پڑے گی؟ جن احکام میں کیا ہے, ابہام, جن احکام میں اجمال, جن احکام کے اندر دلائل کے اندر ظاہراً تعارض, ان احکام میں جا کر کے ہم کو تقلید کرنے کی ضرورت پڑتی ہے. وجہ کیا ہے کہ بھائی ان احکام میں تقلید کی ضرورت کیوں پیش آتی ہے وہ بھی سمجھو. اب جب احکام میں ابہام ہے, اجمال ہے, दलाइल के अंदर तआरुज है, तो उसके लिए एक शक्ल तो ये है कि हम अपनी अकल से फैसला करना चालू कर दे कि ये मुबहम की ये वजाहत, ये इजमाल की ये वजाहत, दलाइल में तआरुज है तो ये तदबीक, हम अपनी अकल से, अपनी समझ से और हमारे मामूली से इल्म से उसका फैसला करना चालू कर देंगे। एक शक्ल उसकी ये है। और दूसरी शक्ल उसकी क्या है कि जिन अल्लाह के नेक बंदों ने खैरुल कुरून पाया, सहाबा का मुबारक जमाना पाया, ताबईन का मुबारक जमाना पाया, तबे ताबईन का मुबारक जमाना पाया, और जिन हजरात ने कुरान और हदीस का वसी और गहरा इल्म हासिल किया, वसी और गहरा, वो हजरात वो इबहम की क्या वजाहत करते हैं, इजमाल की क्या तफसील करते हैं, और दलाइल में तारुज होता है तो वो लोग क्या तत्बीक देते हैं, उनसे हम मालूम करें। समझ गए? तो इबहाम की वजाहत, इजमाल की तफसील, दलाइल के अंदर तारुज, उसको हल करने के दो तरीके, या हम अपना नाकिस इल्म, नाकिस अक्ल के जरिए फैसले चालू कर दे, और दूसरा तरीका ये है कि अल्लाह के वो बरगुजीदा बंदे जिन्होंने हजरात सहाबे किराम को पाया, जिन्होंने ताबईन किराम को पाया, जिन्होंने कुरान और हदीस का और अकवाले सहाबा आमाले सहाबा का वसी और गहराई वाला इल्म हासिल किया, उन हजरात से हम सीखें इबहाम की तफसील, इजमाल की वजाहत, दलाइल में तारुज हो तो तत्बीक, ये दो में से एक शक्ल अपनानी पड़ेगी। अब कोई भी इंसान यूं कहेगा कि पहली शक्ल के मुकाबले में दूसरी शक्ल अफजल है, कि हम आज 1450 साल के बाद, यानी ऐलाने रिसालत के 1450 साल के बाद के जमाने में अपने कलील इल्म से फैसला करे, अपने कलील इल्म से तत्बीक देवे, उसके बजाय खैरुल कुरून वालों से तत्बीक हासिल कर लेवे, उनसे इजमाल की वजाहत, इबहाम की तफसील हासिल कर लेवे, ये हर आदमी यही कहेगा। तो ये जो हमारे अइम्मे किराम हैं, हजरत इमाम अबू हनीफा, इमाम शाफी, इमाम अहमद, इमाम मालिक रहिमहुमुल्लाहु ताला, ये वो हजरात है कि जिन्होंने सहाबे किराम, ताबईन किराम, तबे ताबईन किराम की सोहबत पाई, उन हजरात से वसी और गहरा इल्म हासिल किया, लिहाजा वो हजरात इबहाम की जो वजाहत करे, इजमाल की जो तफसील करे, और दलाइल के तारुस के अंदर जो तत्बीक देवे, उन हजरात की बात मान लेना हमारे लिए ज्यादा बेहतर और अफजल होगा। और उसके अंदर एक वजह तो ये हो गई भाई इन हजरात की बात क्यों लेने की, इसलिए कि वो हमारे मुकाबले में, पहली वजह उन हजरात की बात को हम क्यों ज्यादा लेंगे, इसलिए कि वो हमसे, हमारे मुकाबले में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के मुबारक जमाने से बहुत ज्यादा करीब है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के मुबारक जमाने से वो बहुत ज्यादा करीब है। देखो एक आशिके रसूल क्या होता है, अलैकुम सलाम, आशिके रसूल का मामला क्या होता है कि जैसे कि एक नुक्ता बयान करते हैं कि भाई कल शाम और आज सुबह, कि भाई कल शाम का बासी पानी पीवे कि आज सुबह का ताजा पानी पीवे, कल शाम की बासी रोटी खावे कि आज सुबह की ताजा रोटी खावे, तो आशिकीन रसूल क्या कहते हैं, कल शाम की पकी हुई बासी रोटी खाओ, कल का बासी पानी पियो। क्यों? इसलिए कि आज की ताजी रोटी और ताजे पानी के मुकाबले में कल रात की बासी रोटी और बासी पानी अहदे रिसालत से 12 घंटा ज्यादा करीब है, 12 घंटा ज्यादा करीब है। तो जिन हजरात सहाबा और तबे ताबीन और ताबीन किराम ने हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का मुबारक जमाना पाया, وہ عہد رسالت سے بالکل قریب ہے اور حضور کے انوار سے وہ لوگ مستفید ہوئے، ان حضرات کی باتوں کو ہم زیادہ ترجیح دیں گے. نمبر دو، دوسری بات سمجھو، ہمارے قوت حافظہ اور ہمارے علم کے مقابلے میں ان حضرات کا قوت حافظہ اور ان کا علم بڑا گہرا اور بڑا وسیع تھا، اسی لیے کہ ہم لوگ جو علم رکھتے ہیں اور جو ہمارے پاس حافظہ ہے اس کے مقابلے میں کئی گنا زیادہ ان کے پاس علم بھی تھا اور حافظہ بھی ان کا اتنا اونچا تھا. حضرت امام ابو حنیفہ رحمۃ اللہ علیہ 500,000 سے زیادہ حدیث کے حافظ تھے. آج کمپیوٹر کے اندر بھی بعض مرتبہ کمپیوٹر کے ہارڈ ڈسک فیل ہو جاوے، لیکن ان کے دماغ میں 500,000 سے زیادہ حدیث اللہ نے محفوظ کی. قرآن کا علم ہے، عربیت کا علم ہے، بلاغت اور فصاحت کا علم ہے، اقوال صحابہ کا علم ہے، اقوال تابعین کا علم ہے، اقوال محدثین کا علم ہے، عربی لغات سے وہ بڑی گہرائی سے واقف ہے. اتنے سارے علوم کی وسعت ان کے پاس ہے اور ان کا حافظہ بھی بڑا بے نظیر حافظہ ہے. اور ہمارے زمانے کے اندر تو ڈالدا گھی بھی پیور نہیں ملتا، اصلی گھی تو دور کی بات رہی. لہذا آج کے دور کے حافظے کیسے کہ بھئی کل جمعہ کو ناشتے میں کیا کھایا تھا وہ بھی یاد نہیں آتا بعض مرتبہ تو. ارے کل جمعہ کی نماز میں امام صاحب نے کیا پڑھا تھا پوچھ کے دیکھو مسجد کے مصلیوں کو، تو 90% مصلی کو معلوم نہیں ہوگا کہ کل امام صاحب نے جمعہ میں کیا پڑھا تھا. یہ حافظوں کا حال ہو گیا. اور دوسری طرف علم کا حال یہ کہ ہم لوگوں کو چند حدیثیں، چند آیتیں، چند مسئلے معلوم ہے، اس سے زیادہ کچھ نہیں. اور امت کا ایک بہت بڑا طبقہ ایسا ہے کہ جن کو بیچاروں کو کلمہ تک نہیں آتا ہے. دیکھ لو کتنا بڑا فرق ہو گیا. تو اب انسان یہی فیصلہ کرے گا کہ جن ائمہ کرام کا علم بڑا وسیع، جن کے حافظے بڑے عمدہ، ان حضرات نے جو تطبیقات پیش کی، انہوں نے جو اجمال کا ابہام کا تفصیل اور وضاحت کے ساتھ امت کو دین بتلا، اس کو ہم لوگ لے وے یہ زیادہ بہتر ہے. تیسری بات سمجھو، ان حضرات کی بات ہمارے مقابلے میں اللہ سبحانہ و تعالی کے احکام پر عمل اور اطاعت اور گناہ سے بچنا کمال تقوی، ورع، زہد، قناعت، اخلاص، تعلق مع اللہ، اتباع سنت، یہ اوصاف جو ان حضرات کے اندر تھے ان کے مقابلے میں ہمارے اندر بہت کم ہے. یہ جو اوصاف ہونے چاہیے ایک مرد مومن میں، جو اوصاف ان ائمہ کرام کے اندر تھے تو ان ائمہ کرام کے مقابلے میں ہمارے اندر یہ اوصاف بالکل کم ہے. کہ بھائی حضرت امام ابو حنیفہ رحمۃ اللہ علیہ کو پتا چلا کہ بھائی یہاں بکریاں چوری ہو گئی ہے، تو کسی کو بلا کے پوچھا بھائی بکری کی عمر کتنی ہوتی ہے، تو اس نے بتلایا کہ حضرت بکری کی عمر اتنے سال کی ہوتی ہے، تو اتنے سال بکری کا گوشت کھانا چھوڑ دیا کہ بھائی مارکیٹ کی بکری کا گوشت نہیں کھانے کا. اسی لیے کہ ہو سکتا ہے کہ وہ مسروقہ بکری لا کر کے بازار میں بکی ہو اور اس کا گوشت میرے پیٹ کے اندر آ جاوے. لہذا جتنی عمر بکری کی ہوتی ہے اتنی عمر تک آپ نے بکری کا گوشت کھانا ہی چھوڑ دیا. اور آج تو ہم چوری کے بکروں کی قربانی کرتے ہیں. تو ان حضرات کے اندر جو حرام سے بچنے کا جذبہ، اتباع سنت، یہ چیزیں، ورا، زہد، قناعت، اخلاص، للہیت، عبادت، اطاعت کا جو کمال ان کے اندر تھا وہ آج کے زمانے کے اندر نہیں ہے. اسی لیے ہمیں ان حضرات نے نصوص میں، قرآن اور حدیث میں ابہام اور اجمال کی جو تفصیل اور وضاحت کی، ہم اس کو قبول کریں گے اور دلائل کے تعارض کے وقت کے اوپر ان کی تطبیقات کو ہم قبول کریں گے. یہ ہو گیا ایک مختصر خاکہ کہ ہم ائمہ کرام کی تقلید کیوں کرتے ہیں اور تقلید کی ضرورت کیوں ہے. अब इसकी एक मिसाल लो, मसलन कुरान मजीद की एक आयत है, आयत क्या है, वल मुतल्लकातु यतरब्बसन बिअन्फुसिहिन्न थलासत कुरू, कि जिन औरतों को तलाक दी गई है वो अपने आप को तीन कुरू तक रोक करके रखे। अब कुरान ने तो कह दिया कि तीन कुरू तक रोक के रखने का, लेकिन करउन की तफसील किया। एक तरफ मालूम होता है कि करउन से हैज मुराद, एक तरफ मालूम होता है कि करउन से तोहर मुराद। अब हम क्या करेंगे, हम अपनी अकल से फैसला करें, अपने इल्म से फैसला करें, या हजरत इमाम अबू हनीफा रहमतुल्लाह अलैह जिन्होंने सहाबा का मुबारक जमाना पाया, सहाबा की मुबारक सोहबत उठाई, और जिन्होंने ताबईन किराम से इल्म हासिल किया, जिनके पास कुरान और हदीस का अकवाल सहाबा का वसी तरीन इल्म था, उनसे हम पूछें। तो जाहिर बात है कि इंसान यही कहेगा कि हम फैसला करें उसके मुकाबले के अंदर हजरत इमाम अबू हनीफा रहमतुल्लाह अलैह ने या इमाम शाफी, इमाम अहमद, इमाम मालिक रहिमहुमुल्लाह ने कुरू की जो तफसीर की वो तफसीर हम कबूल कर ले गए। ये हो गई कुरान की मिसाल। अब एक मिसाल लो आय हदीस पाक की। हदीस के अंदर आता है मल्लम यजरिल मुखाबरा, जो आदमी मुखाबरा न छोड़े तो अल्लाह और उसके रसूल की तरफ से उसके लिए जंग का ऐलान है। जो आदमी मुखाबरा न छोड़े तो अल्लाह और उसके रसूल की तरफ से जंग का ऐलान है। ये अबू दाऊद शरीफ में और शरह मानील आसार में ये दोनों ये रिवायत पढ़ने को मिलेगी। अब सवाल ये कि जो आदमी मुखाबरा न छोड़े उसके लिए अल्लाह और उसके रसूल की तरफ से जंग का ऐलान है, भाई ये मुखाबरा है क्या चीज? इसलिए कि मुखाबरा की एक तफसील किया है मुजारअत, मुजारअत। तो फिर कोई आदमी यूं सोचे कि भाई काश्तकारी पर जमीन देना या लेना, जो आदमी भी ये काम करेगा तो अल्लाह और उसके रसूल की तरफ से जंग का ऐलान है उसके वास्ते, तो फिर दूसरे नुसूस और आयतों से तारुज हो जाएगा। इसीलिए अब हमें अइम्मा किराम को पूछने जाना पड़ेगा, हजरत ये हदीस में मुखाबरा के बारे में जो इतनी सख्त वईद आई है ये ममनू मुखाबरा कौन सा है, किसको कहते हैं ये मुखाबरा जो हराम है जो ममनू है, कि जो भी मुखाबरा नहीं छोड़ेगा अल्लाह और उसके रसूल की तरफ से जंग का ऐलान है, ये कौन सा मुखाबरा है? तो हम अपनी अकल से फैसला करें उसके मुकाबले के अंदर, अइम्मा किराम से हम पूछेंगे, लिहाजा अइम्मा किराम जो उसकी वजाहत करेंगे उसको हम कबूल करेंगे। एक तारुज़े अदिल्ला की एक मिसाल देखो, ये दोनों तो कुरान और हदीस में इजमाल की मिसाल हुई, अब तारुज़े अदिल्ला की एक मिसाल। आप हजरात ने एक हदीस पढ़ी है ला सलात लिमन लम यकरा बिफातिहतिल किताब, ला सलात लिमन लम यकरा बिफातिहतिल किताब, जो आदमी सूरे फातिहा न पढ़े उसकी नमाज ही सही नहीं है। एक तरफ एक हदीस है, बराबर। इस हदीस शरीफ से क्या पता चलता है कि आदमी ने अगर सूरे फातिहा नहीं पढ़ी, इमाम या मुक्तदी या मसबूक या लाहिक कोई भी, उसकी नमाज सही नहीं होगी। हदीस शरीफ के जाहिरी अल्फाज क्या कहते हैं, ला सलात लिमन लम यकरा बिफातिहतिल किताब, उसकी नमाज ही सही नहीं होगी। दूसरी तरफ हदीस में क्या आता है कि जिस आदमी ने इमाम को रुकू में पा लिया, उसने रकात को पा लिया, जिस आदमी ने इमाम को रुकू में पा लिया उसने रकात को पा लिया। अब जाहिर बात है कि एक आदमी मस्जिद के अंदर आया ऐसे वक्त पर आया कि इमाम साहब रुकू के अंदर है, अब वो यूं कहे कि ला सलात लिमन लम यकरा बिफातिहतिल किताब, लिहाजा वो अल्हम्दो शरीफ पढ़ने जावे, इतने तो इमाम साहब रुकू तो क्या सिद्धे पूरे करके दूसरी रकात में आ जाएंगे। तो एक तरफ हदीस में फरमाया कि जिसने इमाम को रुकू में पा लिया उसने रकात को पा लिया, अब रकात के अंदर तो सूरह फातिहा भी आ गई, तिलावत भी आ गया, सब कुछ आ गया। तीसरी चीज तारुज़े अदिल्ला में एक तीसरी इस मिसाल के अंदर, हदीस शरीफ के अंदर आता है, मन कान लहू इमामुन फ़िराअतुल इमामी लहू क़िराअतुन, जिस आदमी का इमाम है तो इमाम साहब की किरात उसके लिए किरात समझी जाएगी। देखो ये हदीस शरीफ क्या कहती है कि इमाम के पीछे मुक्तदी को चुपचाप खड़े रहना है, कुछ नहीं पढ़ना है। देखा है कैसा तारुज हो गया दलाइल के अंदर। पहली हदीस शरीफ क्या बतला रही है कि सूरह फातिहा के बगैर किसी की नमाज सही होनी नहीं चाहिए, चाहे इमाम हो, मुक्तदी हो, मसबूक हो, लायक हो। दूसरी हदीस शरीफ क्या बतला रही है कि इमाम को रुकू में पा लिया तो सूरह फातिहा पढ़ने की भी जरूरत नहीं, उसके लिए जो है इमाम को रुकू में पा लेना काफी हो जाएगा। तीसरी हदीस शरीफ क्या बतला रही है कि जिसके लिए इमाम है तो इमाम की किरात उसके लिए काफी हो जाएगी, उसको अलग थलग किरात करने की कोई जरूरत नहीं। ये हो गई तारुज़े अदिल्ला। अब तत्बीक कैसे देंगे? अब एक शक्ल ये है कि हम अपनी अकल से तकलीफ यहां फैसला करने बैठ जावे, और दूसरा ये है कि उन अइम्मे किराम ने जिन्होंने अहदे सहाबा अहदे ताबईन पाया, जिनके पास वसी और गहरा इल्म है, उन हजरात की तत्बीक को हम कबूल कर लेवे। तो जाहिर बात है कि ये अइम्मे किराम जिन्होंने सहाबा ताबईन तबे ताबईन का मुबारक जमाना पाया, उन्होंने जो तत्बीक पेश की वो तत्बीक हम कबूल कर लेवे। तो हजरत इमाम अबू हनीफा रहमतुल्लाह अलैह ने बेहतरीन तत्बीक दी तीनों किस्म की रिवायत के अंदर कि भाई देखो, मन कान लहू इमामुन वाली हदीस ये नमाज बाजमात के वास्ते हैं, और ला सलात लिमन लम यक्रा बिफातिहतिल किताब ये हदीस शरीफ मुनफरिद के वास्ते हैं, और जो आदमी रुकू के अंदर इमाम को पाले वे ये मुक्तदी के वास्ते हैं। कितनी प्यारी तदबीक दी के तमाम हदीसें अपनी अपनी जगह के ऊपर मुंतबिक हो गई, और हर हदीस के ऊपर अमल सही सही हो गया, और कोई हदीस जो भी है छूटने नहीं पाई। तो ये अइम्मे किराम दलाइल के अंदर अहादीस के अंदर जो तारुज होता है, टकराव होता है, उसकी बेहतरीन तदबीक पेश करते हैं। इसीलिए जो है जहां तारुज अदिल्ला होगा वहां पर जो है हमें उनसे उनकी तकलीफ करनी पड़ेगी। ये हो गया एक बुनियादी मजमून। एक और अहम बात जहन के अंदर रखना, हम अइम्मे मुज्तहिदीन को शारेह मानते हैं, शारेह नहीं मानते। ये जुमला खास याद रखना, अइम्मे मुज्तहिदीन को क्या मानते हैं? शारेह। और क्या नहीं मानते? शारेह। शारेह का मतलब क्या? नुसूस की शराह और वजाहत करने वाले। अइम्मे किराम का मकाम मर्तबा क्या है? नुसूस की शराह करने वाले। अइम्मे किराम जो है शरीयत बनाने वाले नहीं है, शरीयत घड़ने वाले नहीं है, शरीयत जो है लाने वाले नहीं है, बल्कि शरीयत की वजाहत करने वाले हैं। तो हम इन अइम्मे किराम को क्या मानते हैं? शारेह, न के शारेह। ये एक बहुत अहम तरीन जुमला है। एक और बात इसमें याद रखना, हजराते अइम्मे किराम जो बात भी पेश करते हैं वो बात के बारे में उनके पास कुरान और हदीस की मजबूत तरीन दलील हुआ करती है, कुरान और हदीस की मजबूत तरीन दलील। ये नहीं कि अइम्मे किराम ने जो कह दिया वो हमने आंख बंद करके मान लिया, अइम्मे किराम ने जो कहा वो आंख बंद करके मान लिया, बल्कि इन अइम्मे किराम की तरफ से जो मसाइल आते हैं, ये मसला उन्होंने कुरान की कौन सी आयत से लिया, कौन सी हदीसे पाक से लिया, कौन से सहाबी के कौल से लिया, इस सिलसिले के उनके अंदर उनके पास दलील हुआ करती है। इसीलिए हम दलाइल की रोशनी में इन अइम्मे किराम की बात को मानते और लेते हैं। इसीलिए यहां पर एक बात और अहम समझ लो कि तकलीद कितने मसाइल के अंदर होती है, कौन कौन से मसाइल के अंदर हमें तकलीद करनी है। तो ज़हन के अंदर रखना कि तीन किस्म के मसाइल के अंदर तकलीद होती है। कितने किस्म के मसाइल में? तीन किस्म में। पहला मसला समझो, जहां नस फहमी के अंदर इख्तिलाफ हो, कहां पर? नस फहमी में इख्तिलाफ हो, वहां हम अइम्मे किराम की बात को मानेंगे। नस फहमी यानी कि इस नस का क्या मतलब, इस आयत का क्या मतलब, इस हदीस शरीफ का क्या मतलब, ये नस फहमी के अंदर जहां इख्तिलाफ होता है वहां इम्मे किराम की हम लोग तकलीद करेंगे। नंबर दो, नासिख और मनसूख को मुतअय्यन करने के अंदर इम्मे किराम की बात को माना जाएगा। कौन सी आयत कौन सी हदीस नासिक है, कौन सी आयत कौन सी हदीस मनसूख है, उसमें हजरात अइम्मे किराम की बात को माना जाएगा। यानी कौन सी आयत कौन सी हदीस मुकद्दम और कौन सी आयत कौन सी हदीस नुजूल के एतबार से मुअख्खर, वहां जाकर के अइम्मे किराम की बात को माना जाएगा। तीसरी बात समझो, जो मसाइल इस्तिम्बाती होते हैं, जो मसाइल इस्तिम्बाती होते हैं वहां अइम्मे किराम की बात को मानेंगे। इसलिए कि कयामत तक हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की शरीयत है कयामत तक, और कयामत तक उम्मत के अंदर हालात बदलेंगे, जमाना बदलेगा, दौर बदलेंगे, नए नए मसाइल पेश आएंगे, नए नए जरूरत नए नए तकाजे पेश आएंगे। अब कयामत तक आने वाले पेश आने वाले मसाइल उसको हुजूर के जमाने के अंदर बयान कर देना तमाम जुजियात को तमाम फुरुआत को, ये नामुमकिन चीज थी और समझ में आने वाली चीज भी नहीं थी। अब समझो कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के मुबारक जमाने के अंदर अगर मोबाइल इंटरनेट हवाई जहाज ट्रेन के मसले बयान किए जाते तो एक जो है उलझन पेश आ जाती कि भाई ये है क्या चीज, किसके मसले बयान हो रहे हैं, किसके अहकाम बयान हो रहे हैं, कौन सी चीज बयान हो रही है। जाहिर बात है कि कुरान और हदीस पाक के अंदर उसूल और मोटी मोटी बातें बयान की गई। अब कयामत तक के लिए ये शरीयत है, कयामत तक के लिए ये दीन है, कयामत तक जो हालात पेश आएंगे उस हालात के मुताबिक जरूरत के मुताबिक मसाइल का इस्तिम्बात करना पड़ेगा, मसाइल निकालने पड़ेंगे और उसके अंदर से उम्मत के सामने मसाइल को पेश करने पड़ेंगे, और इसके लिए इज्तिहाद की इस्तिम्बात की कयास की जरूरत पड़ेगी। तो कुरान और हदीस में कयामत तक जिन मसाइल और अहकाम की जरूरत हो पेश आने वाली है वो तमाम जुजिया तमाम फुरुआत को बयान नहीं किया जा सकता, ये नामुमकिन चीज थी। इसीलिए कुरान और हदीस के अंदर उसूल और मोटे मोटे कुल्लियात बयान कर दिए गए, और जैसे जैसे जमाना आगे चलेगा जैसी जरूरत पेश आएगी उसके मुताबिक इस्तिम्बात और कयास और इज्तिहाद की जरूरत पेश आएगी, इसीलिए उसकी भी जरूरत है। तो ये तीन किस्म के यानी नए पेश आने वाले मसाइल, नए पेश आने वाले अहवाल, उसमें कुरान और हदीस से इस्तिम्बात और इज्तिहाद और तकलीद की जरूरत पड़ेगी। तो ये बुनियादी तीन बातें जहन में रखो। अब उसके बाद उसकी भी मिसालें समझ लो। कुरान मजीद के अंदर है आयत औ लामस्तुमुन निसा फलम तजिदू मा अन फतयम्ममू सईदन तय्यिबा। अब आयत में आया लामस्तुमुन निसा। अब ये जो लामस्तुमुन निसा का लफ्ज है ये लफ्ज जो है किस माने के अंदर है? मुलामसा किसको कहते हैं? जाहिरी एतबार से इसके दो मफहूम है। एक मफहूम क्या, मर्द औरत को, औरत मर्द को छुए पकड़े हाथ लगावे। अब ये शक्ल अगर जिमा के जरिए से भी हो सकती है और नफ्से मस्से मरअत के जरिए से भी हो सकती है। अब अगर आप यूं कहने जाओ कि آیت کریمہ کے اندر جو بیان کیا گیا کہ لامستم النساء، تم عورت کو ہاتھ لگاؤ، تو اب سوال یہ پیدا ہوگا کہ کیا صرف ہاتھ لگانے سے غسل فرض ہوگا، وضو فرض ہوگا، یا یہ کہ جمع کرنے سے وضو فرض ہوگا، غسل فرض ہوگا؟ آیت کے اندر کیا مطلب لیا جائے؟ تو اس کے لیے ہمیں ائمہ کرام کی ضرورت پڑے گی کہ بھئی اس آیت کریمہ کے اندر، نص فہمی کے اندر ہمیں تعین کرنی ہے کہ اس آیت کا مطلب کیا، اس آیت کا مفہوم کیا، وہاں ہمیں ائمہ کرام کی ضرورت پیش آئے گی۔ یہ ہو گئی آیت کریمہ سے ایک مثال۔ دوسری مثال، او جاء احد منکم من الغائط۔ غائط عربی زبان کے اندر کہا جاتا ہے نشیبی جگہ کو، نیچان والی جگہ کو، ڈھلان والی جگہ کو غائط کہا جاتا ہے۔ اب کیا آیت کے اندر یہ مطلب لیں گے کہ جو آدمی کہیں نیچان والی ڈھلان والی جگہ سے آیا، اس کو آ کر کے وضو کرنے کا، یا یہ کہ غائط سے مراد لیا جاوے کہ ڈھلان والی جگہوں میں چھپ کر کے قدیم زمانے میں جو قضائے حاجت کرتے تھے، استنجا کرتے تھے، اس سے کوئی آدمی فارغ ہو کر کے آوے، کیا مراد لیا جائے؟ تو وہاں ہمیں ائمہ کرام سے پوچھنا پڑے گا کہ بھائی اس آیت کے اندر کیا مطلب لیں گے، کیا مفہوم لیں گے اس آیت کریمہ سے؟ تو گویا کہ نصوص کے الفاظ کو سمجھنے کے اندر جہاں ضرورت پڑے گی، اختلاف ہوگا، وہاں پر ہم ائمہ کرام سے مدد لیں گے کہ بھئی اس آیت کا کیا مفہوم ہے، کیا مطلب ہے۔ دوسری ایک بات، اس کی ایک اور مثال، حدیث میں آتا ہے صلاۃ اللیل مسنا مسنا، کہ رات کی نمازیں دو دو رکعت کر کے پڑھی جائے گی، پھر جب تم کو صبح ہونے کا ڈر ہوئے تو تم ایک رکعت سے وتر کر لو۔ رات کی نمازیں دو دو رکعت پڑھ کر کے پڑھو، اور جب صبح صادق ہونے آئے تو ایک رکعت سے وتر پڑھو، یہ حدیث شریف میں آیا۔ تو کیا اس حدیث شریف سے یہ مطلب لیں گے کہ تہجد کی دو دو رکعت ہی پڑھ سکتے ہیں، چار رکعت تہجد نہیں پڑھی جا سکتی؟ کیا مطلب لیا جائے گا؟ اور پھر وتر پڑھنا ہو تو دو کے ساتھ ایک ملا کر وتر کریں گے یا اکیلی ایک رکعت وتر کریں گے؟ دیکھا، نصوص کا معنی سمجھنے کے اندر، متعین کرنے کے اندر، یہی حال ہے کہ بھائی قرآن کے اندر شراب کے متعلق مختلف آیتیں ہیں۔ کہیں پر جو ہے آیت سے معلوم ہوتا ہے کہ شراب کی حلت کا پتہ چلتا ہے، کہ جہاں نشے شراب اور مسکرات کے محل نعمت میں ذکر کیا گیا، کہیں ایسا بیان کیا گیا کہ نماز کے وقت پر شراب مت پیو، کہیں پر بیان کیا گیا کہ مطلق شراب مت پیو۔ اب دیکھو، الگ الگ آیتیں بیان ہوئی قرآن مجید کے اندر۔ اب ہمیں ائمہ کرام کو پوچھنا پڑے گا کہ بھائی نزول کے اعتبار سے پہلے آیت کون سی ہے، بعد والی آیت کون سی ہے، تقدیم کس کو، تاخیر کن کو، ناسک کون، منسوخ کون، وہ آ کر کے ہم کو بتلائیں گے، ان سے ہمیں ان سے استفادہ کرنا پڑے گا۔ تو تین قسم کے مسائل یہ تقلید کا محل ہے، اور اس کے اندر ہمیں ائمہ کرام کی تقلید کرنا ضروری ہو جاتا ہے۔ ایک اہم نقطے کی بات سمجھو، اجتہاد، قیاس، یہ بھی وحی کے درجے کے اندر ہے، حکمن وحی کے درجے کے اندر ہے۔ یہ جملہ خاص یاد رکھنا، اجتہاد اور قیاس یہ بھی حکمن وحی کے درجے کے اندر ہے۔ دلیل دیکھ لو اس سلسلے کے اندر۔ نمبر ایک، قرآن مجید کے اندر اللہ تعالیٰ نے ارشاد فرمایا، یا ایہا الذین آمنوا اطیعوا اللہ واطیعوا الرسول واولی الامر منکم۔ اے ایمان والو، اللہ کی اطاعت کرو، اللہ کے رسول کی اطاعت کرو، اور اولو الامر کی اطاعت کرو۔ ابھی اولو الامر سے کون لوگ مراد؟ تو حضرت عبداللہ ابن عباس رضی اللہ عنہما، حضرت جابر ابن عبداللہ رضی اللہ تعالی عنہما، حضرت حسن بصری، حضرت عطا بن ابی رباح، یہ سارے حضرات فرماتے ہیں کہ اس سے مراد ائمہ مجتہدین ہیں. یا ایھا الذین آمنوا اطیعوا اللہ واطیعوا الرسول واولی الامر منکم. تو اولو الامر سے جلیل القدر صحابہ اور تابعین, اس کا ایک مطلب لیتے ہیں ائمہ مجتہدین, کہ ائمہ مجتہدین جو اجتہاد کرے اس کے اندر تم ان کی اطاعت کرو. نمبر دو, ایک دوسری دلیل لے لو اس سلسلے کے اندر. فَإِن تَنَازَعْتُمْ فِي شَيْءٍ فَرُدُّوهُ إِلَى اللَّهِ وَالرَّسُولِ. کہ اے ائمہ مجتہدین, تمہارے اندر اگر اختلاف ہو جائے تو تمہیں قرآن اور حدیث کو سامنے رکھ کر فیصلہ کرنا ہے. یہ عام امت کے لیے نہیں ہے. فَإِن تَنَازَعْتُمْ فِي شَيْءٍ, یہ آیت کریمہ ہے ائمہ مجتہدین کے لیے. چنانچہ مشہور غیر مقلد عالم نواب صدیق حسن خان صاحب نے فتح البیان کے اندر یہی بیان کیا کہ اس آیت کریمہ کے مخاطب کون ہیں؟ ائمہ مجتہدین, نہ کہ عام امت. اب دوسری دلیل لے لو. وَإِذَا جَاءَهُمْ أَمْرٌ مِّنَ الْأَمْنِ أَوِ الْخَوْفِ أَذَاعُوا بِهِ وَلَوْ رَدُّوهُ إِلَى الرَّسُولِ وَإِلَى أُولِي الْأَمْرِ مِنْهُمْ لَعَلِمَهُ الَّذِينَ يَسْتَنبِطُونَهُ مِنْهُمْ. یہ آیت میں کیا فرمایا گیا؟ اصل میں نبی کریم صلی اللہ علیہ وسلم کے مبارک زمانے کے اندر منافق پارٹی کا کام کیا تھا؟ جھوٹی افواہیں پھیلانا, جھوٹی خبریں پھیلانا, یہ ان کا رات دن کا دھندا تھا. بیٹھے بیٹھے جھوٹی خبریں, جھوٹی افواہیں پھیلاتے رہتے تھے. تو اس آیت کریمہ سے ان کو تاکید کی گئی کہ تم لوگوں کو حضرت نبی کریم صلی اللہ علیہ وسلم کے پاس آ کر کے بات پیش کرنے کی, یا تو اولو الامر کے پاس آ کر کے بات پیش کرنے کی, تاکہ وہ لوگ کیا کریں گے؟ لَعَلِمَهُ الَّذِينَ يَسْتَنبِطُونَهُ مِنْهُمْ, وہ لوگ استنباط کر کے بات کی تہ میں پہنچ کر کے حقیقت ظاہر کریں گے. تیسری دلیل. فلولا نفر من كل فرقة منهم طائفة ليتفقهوا في الدين ولينذروا قومهم إذا رجعوا إليهم لعلهم يحذرون. یہ سب دلیلیں ہیں قرآن مجید سے. اس سے معلوم ہوتا ہے کہ جو اجتہاد اور قیاس کر کے جو بات کہی جائے گی وہ بھی وحی کے درجے کے اندر ہوگی. اور قرآن مجید میں ایک جگہ پر باری تعالیٰ نے فرمایا, سورہ نحل کی آیت نمبر 44 کے اخیر میں, وَلَعَلَّهُمْ يَتَفَكَّرُونَ, وہ لوگ غور فکر کریں. اور قرآن اور حدیث میں غور اور فکر کرنے کا کام ائمہ مجتہدین انجام دیتے ہیں. اور اس کی ایک بہت بڑی دلیل ہے ابو داؤد شریف کی وہ حدیث حضرت معاذ رضی اللہ تعالیٰ عنہ کو, جب نبی کریم صلی اللہ علیہ وسلم نے یمن کا گورنر بنا کر کے بھیجا تھا, ذمہ دار بنا کے بھیجا تھا, تو آپ صلی اللہ علیہ وسلم کی جو ان سے گفتگو ہوئی اس کے اندر اخیر میں حضرت معاذ نے کیا عرض کیا کہ حضور میں اجتہاد کروں گا, اجتہید بھی رائی, میری رائی سے قرآن اور حدیث میں اجتہاد کروں گا. تو ان کا یہ جواب سن کر نبی کریم صلی اللہ علیہ وسلم نے اللہ کا شکر ادا کیا, الحمدللہ الذی وفق رسول رسول اللہ صلی اللہ علیہ وسلم لما یرضا رسول اللہ, اللہ کا شکر ہے کہ اللہ تعالیٰ نے اپنے رسول کے رسول کو, چونکہ حضرت معاذ حضور کے قاصد بن کر کے جا رہے تھے, ان کو وہ بات سمجھائی جو اللہ کے رسول کو پسند ہے. تو اس طریقے سے قیاس اور اجتہاد کے ثبوت کے اوپر قرآن اور حدیث کے اندر بہت سارے دلائل ہیں. ان دلائل کی روشنی کے اندر ہم یہ بات کہتے ہیں کہ قرآن اور حدیث میں غور کر کے جو بات نکالی جائے گی وہ بات وحی کے درجے کے اندر ہو جائے گی. اب یہ لوگ کیا کرتے ہیں جو لوگ قیاس اور اجتہاد کا انکار کرتے ہیں؟ بھولے بھالے سیدھے سادے مسلمانوں کو بھٹکانے کے لیے وہ لوگ قرآن کی وہ آیتیں پیش کرتے ہیں جس کے اندر شیطانی تقلید کی مذمت آئی ہے.
جس کے اندر بلا دلیل شرعی تقلید کی مذمت آئی ہے، جس میں آبا و اجداد کے طور و طریق کی تقلید کی مذمت آئی ہے، ان آیتوں کو لوگوں کے سامنے پیش کریں گے. جتنی بھی آیات یہ غیر مقلد لوگ تقلید کے خلاف پیش کرتے ہیں، وہ تمام کی تمام آیتیں تقلید شرعی اور دینی کے بارے میں ہے ہی نہیں. وہ تو کہاں پر ہے کہ جو عرب کے جاہل اور مشرک لوگ اپنے آبا و اجداد کی تقلید کرتے تھے، اور وہ تقلید کیسی کرتے تھے؟ رسم میں، رواج میں، بلا دلیل شرعی کیا کرتے تھے. اس کی مذمت قرآن مجید کے اندر آئی ہے. اور ایک خاص جملہ یہاں یہ بھی ذہن میں رکھنا، ایمان اور ایمانیات میں تقلید نہیں ہے. ایمان اور ایمانیات کے اندر تقلید نہیں، وہ تو بالکل واضح ہے. ایمان مجمل، ایمان مفصل، ایمان اور ایمانیات، یہ تو بالکل مفصل ہے قرآن میں حدیث کے اندر. تقلید کی ضرورت پیش آتی ہے فروعی، جزئی، نئے پیش آنے والے احکام کے بارے کے اندر. تقلید کی ضرورت پیش آئے گی کہاں؟ فروعی اور نئے پیش آنے والے احکام کے بارے کے اندر. اس کے علاوہ جو ہے عام طور پر اس کی ضرورت پیش آتی نہیں ہے. تو تقلید تو بہت بڑی نعمت ہے، کوئی مذمت اور برائی کی چیز نہیں ہے. قلادے سے مشتق ہے تقلید، اور قلادے کے معنی آتے ہیں گلے میں ہار پہننا، اور ہار پہننا تو زینت کی علامت ہے. آپ جانتے ہیں کہ دو قسم کے کتے بازار میں گھومتے ہیں، ایک جس کے گلے کے اندر پٹا ہو اور ایک بغیر پٹے کا. جس کے گلے میں پٹا ہوتا ہے لوگ سمجھتے ہیں یہ کسی کی ملکیت کے اندر ہے، لہٰذا لوگ اس کو مالک کے پاس پہنچانے کی کوشش کرتے ہیں. اور ایک بغیر پٹے کا ہوتا ہے کہ بھئی یہ گھومتا کتا ہے، اس کو پکڑ کے مارو، یہ کرو، وہ کرو. تو یہ تو گلے کے اندر پٹا ہونا تقلید کا، یہ تو بہت اچھائی ہے، بہت بھلائی ہے، اور بڑی نیکی کی علامت ہے. حضرت صوفی سلیمان لاجپوری رحمتہ اللہ علیہ، یہ وہ خوش نصیب انسان ہے ہمارے گجرات کے جو مرزا قادیانی کی زندگی کے اندر خود قادیان گئے تھے اور جا کے مرزا قادیانی سے بلا واسطہ مباحثہ کیا تھا. حضرت صوفی سلیمان لاجپوری رحمتہ اللہ علیہ نے لکھا ہے کہ میں نے قادیان میں دیکھا کہ لوگ غیر مقلد ہیں، تو جس کے گلے میں تقلید کا پٹا نہیں ہوگا وہ گمراہی میں پھنسے گا، وہ غلط فرقوں کے ہاتھ کے اندر پھنسے گا، اور جس کے گلے کے اندر تقلید کا نورانی پٹا ہوگا وہ کبھی گمراہی کے پھندے میں پھنسے گا نہیں، تقلید کی برکت سے.